আলহামদুলিল্লাহ, আলহামদুলিল্লাহ নাহমাদুহু ওয়া نستাইনুহু ওয়া نستাগফিরুহু ওয়া নুমিনু ওয়া তাওয়াক্কালু আলাইহি ওয়া নাউযু বিল্লাহি মিন শুরুরি আনফুসিনা ওয়া মিন সাইয়্যাতি আমালিনা ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وقال تعالى ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين وقال النبي عليه الصلاة والسلام ما رأيت مثل النار نام حاربها ولا مثل الجنة نام طالبها أو كما قال رسول الله صلى الله عليه وسلم بزرگان محترم او نوجوانان اسلام یہ ماہ مبارک جسے شعبان المعظم کہتے ہیں رمضان سے پہلے کا مہینہ ہے جیسے رمضان المبارک کی اللہ کی یہاں بڑی قدر و قیمت ہے اسی طرح سے اس ماہ مبارک کی بھی قدر و قیمت ہے اس کی قدر و قیمت رمضان المبارک کی وجہ سے ہے کہ چونکہ رمضان المبارک ہدایت کا مہینہ ہے اور دنیا میں اللہ تعالیٰ نے انسانوں کو جس مقصد کے لیے پیدا کیا ہے اس مقصد کی تجدید کے لیے تازگی کے لیے اس پر آنے کے لیے اللہ تعالیٰ رمضان المبارک کو لاتے ہیں تو اس کو ہدایت کا مہینہ اور نیکیوں کا سیزن کہا جاتا ہے تو اللہ کے پیارے نبی صلی اللہ علیہ وسلم اس ماہ مبارک کی قدر و قیمت کو بتلانے کے لیے بلکہ آپ کے دل میں کتنی قدر و قیمت تھی اس ماہ مبارک کی آپ کو اس دعا سے پتہ چلتا ہے کہ اللہ کے پیارے نبی صلی اللہ علیہ وسلم رجب کا مہینہ جب شروع ہوتا رجب کا چاند نظر آتا جبکہ ابھی رمضان کے لیے دو مہینے باقی ہیں رجب کا مہینہ ہے اور شعبان کا مہینہ ہے لیکن جیسے ہی آپ نے رجب کا چاند دیکھا اس وقت سے دعا فرمائی اللہم بارک لنا فی رجب و شعبان و بلغنا رمضان اے اللہ مجھے میرے لیے رجب کے اور شعبان کے مہینے میں برکت دے اور رمضان مبارک تک مجھے پہنچا دے تو دعا دیکھنے کے اعتبار سے ایک سیدھی سادھی دعا نظر آتی ہے لیکن یہ اس کے اندر اللہ نے بڑے معنی رکھے ہیں اور بڑا معنی خیز یہ حدیث ہے یہ دعا ہے ایک تو اللہ کے نبی نے رجب اور شعبان میں برکت کی دعا مانگی اور رمضان مبارک کی اہمیت اور عظمت کو گویا یہ ظاہر کیا کہ دو دو مہینے پہلے سے آپ اس کا انتظار فرما رہے اور دعا بھی مانگ رہے ہیں اور تیسری جو سب سے اہم چیز ہے वो इसमें ये है कि इसमें ये दुआ मांगी जा रही है कि अल्लाह मुझे रजब रमज़ान मुबारक तक पहुंचा दे, यानी मेरी उम्र बढ़ा दे। ये नहीं मालूम कि मेरी उम्र और मेरी ज़िंदगी के कितने दिन बाकी हैं, ये नहीं मालूम है, लेकिन इस दुआ में आपने फरमाया कि उबल्लिगना रमज़ान, ए अल्लाह मुझे रमज़ान तक पहुंचा दे। तो गोया कि इसमें ये दुआ है कि मेरी उम्र बढ़ा दे और मुझे रमज़ान मुबारक मिल जाए। ये किस लिए है? नेक आमाल के शौक में, आखिरत की फिक्र करने के लिए, आखिरत की तैयारी के लिए। तो इससे मालूम हुआ कि आदमी लंबी उम्र मांगे, जिंदगी को मांगे, लेकिन किसके लिए? नेक आमाल के लिए, अल्लाह का क़ुर्ब हासिल करने के लिए, अल्लाह का तकर्रुब हासिल करने के लिए, अच्छे काम करने के लिए। दुनिया के लिए नहीं, बल्कि अच्छे काम करने के लिए लंबी जिंदगी मांगना गोया के ये दुआ मुस्तहब बन गई। कि खुद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम रमज़ान तक पहुंचने की दुआ मांग रहे हैं, गोया के इसके अंदर ये माना और मतलब निकलता है कि आदमी नेक आमाल के लिए जिंदगी को मांगे। चूंकि असल आखिरत की जिंदगी है जो कभी ख़त्म नहीं होने वाली, दुनिया की जिंदगी तो एक फना होने वाली है और वक्ती जिंदगी है, और बल्कि अल्लाह ने दुनिया की जिंदगी जो दी है वह आखिरत की तैयारी के लिए दी। अभी कल 15 शाबान शब बारात गुजरी और अभी रमज़ान आने वाला है, तो ये घड़ियां भी अल्लाह ताला इसलिए लाते हैं ताकि बंदा दुनिया की गफलत से निकले, दुनिया की मशगूली से हटे और जो असल जिंदगी आखिरत की है उसकी फिक्र करे। तो ये मौके अल्लाह ताला लेकर आते हैं ताकि हमारे ऊपर से दुनिया की जो गफलत हमारे ऊपर है और दुनिया की जो मशगूली है जो हद दर्जे आदमी के ऊपर सवार हो जाती है, कम से कम उसके उसका असर कम हो और आखिरत की फिक्रें बढ़ें। क्योंकि अल्लाह ने दुनिया में भेजा ही उसकी तैयारी के लिए, अल्लज़ी खलक़ल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, वो ज़ात जिसने मौत और ज़िंदगी बनाई, अल्लज़ी खलक़ल मौत वल हयात, जिक्र करने में, बयान करने में भी अल्लाह ने मौत को पहले जिक्र फरमाया। उलमा ने इसका मतलब ये बयान किया कि अल्लाह ने मौत को पहले क्यों बयान किया, इसलिए कि मौत यकीनी है और गारंटी है, जिंदगी की कोई गारंटी नहीं। कि दुनिया में आदमी कितना रहेगा इसकी कोई गारंटी नहीं। आमतौर पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो बयान फरमाया, आमारु उम्मती बैना सित्तीन और सबईन, फरमाया कि मेरी उम्मत की उम्रें 60 और 70 के दरमियान है। कभी उससे पहले चले जाते हैं कुछ, कोई बाद में जाते हैं, लेकिन आम तौर पर ये उम्रें रहती हैं। तो मैंने कहा कि अल्लाह ने मौत को पहले क्यों जिक्र किया, कि वो गारंटी की चीज है। जिंदगी गारंटी नहीं है कि कौन कितने दिन रहेगा, कितने साल रहेगा, कितने महीने रहेगा, कितने दिन रहेगा, कितने घंटे रहेगा। बच्चा पैदा हुआ इधर, अभी नहीं मालूम कितने दिन का ये मेहमान है, कितने साल दुनिया में रहेगा कोई नहीं बता सकता। कोई आकर कुछ साल में चला जाता है, कुछ महीनों में, कुछ दिन में और घंटों में भी चले जाते हैं। इधर पैदा हुए कुछ सांस भी नहीं लिए चले गए। तो मौत यकीनी है, जिंदगी यकीनी और गारंटी की नहीं है। तो इसलिए इसमें ये उलमा ने ये मसलियत और हिकमत भी बयान की कि अल्लज़ी खलक़ल मौता वल हयाता, कि वो ज़ात जिसने मौत बनाई और ज़िंदगी बनाई, और ये दोनों बनाने का मकसद क्या है? दुनिया में ज़िंदगी दी और फिर मौत दी। क्यों? फरमाया कि लियब्लुवकुम, ताके तुम्हारा इम्तिहान ले। किस चीज़ में? अय्युकुम अहसनु अमलन, के तुम में सबसे अच्छे आमाल कौन बनाएंगे, सबसे अच्छी ज़िंदगी किसकी होगी। चीज़ों का, चीज़ों को नहीं देखेंगे, कि किसने कितनी जायदाद बनाई, कितनी दौलत कमाई, कितनी बिल्डिंगें बनाई और कितने बागात बनाए और कितनी खेतियां बनाई और कितनी फैक्ट्रियां और कंपनियां और कितनी तिजारत और बिजनेस की और कितना पैसा जमा किया, ये नहीं देखा जाएगा। ये देखने के लिए अल्लाह ने दुनिया में नहीं भेजा है, दुनिया के असबाब और चीज़ें ये देखने के लिए नहीं, बल्कि कहा कि अय्युकुम अहसनु अमलन, कि तुम में सबसे अच्छा अमल। अहसन कहते हैं अरबी में सबसे अच्छा, इसमें तफजील है, अरबी डिक्शनरी में आप देखेंगे इसमें तफजील है। एक होता है हसन, हसन के माने ठीक है, चलो ठीक है, अच्छा है, लेकिन अहसन के माने सबसे अच्छा। जैसे कबीर के माने बड़ा, लेकिन अकबर के माने आते हैं सबसे बड़ा, अल्लाहु अकबर, अल्लाह सबसे बड़े हैं। ऐसे ही एक होता अरबी में हसन, कि ठीक है अच्छा है, लेकिन अहसन के माने आते हैं सबसे अच्छा। अय्युकुम अहसनु अमलन, के तुम में सबसे अच्छा अमल कौन लाएंगे, किसकी जिंदगी में सबसे अच्छा ईमान होगा, अल्लाह की जात को कौन सबसे अच्छा पहचानेगा, उसकी ताकत और कुव्वत को, उसकी अजमत को, उसकी बड़ाई को, और उससे एक अल्लाह से होने का यकीन सबसे ज्यादा किसके अंदर होगा, और अल्लाह के नबी की अजमत सबसे ज्यादा किसके दिल में होगी, अल्लाह के नबी की मोहब्बत सबसे ज्यादा किसके दिल में होगी, अल्लाह के नबी की इताअत और पैरवी सबसे ज्यादा किसके अंदर होगी। कि 24 घंटे वाली जिंदगी में अल्लाह के अहकामात पर, अल्लाह के नबी की सुन्नतों में सबसे ज्यादा कौन चल के आएगा, सबसे अच्छे आमाल कौन करके आएंगे, सबसे अच्छी नमाज कौन बनाएंगे, रोजा सबसे अच्छा किसका होगा, जकात और हज और नेक आमाल और अच्छे अखलाक किसके होंगे, सबसे अच्छे अखलाक किसके होंगे, अल्लाह ताला इसको देखते हैं और इसको बनाने के लिए अल्लाह ने दुनिया में भेजा है। कि दुनिया की जिंदगी का ये जो मौका अल्लाह ने दिया है वो इस आमाल को बनाने के लिए, ईमान बनाने के लिए, आमाल बनाने के लिए, अखलाक बनाने के लिए अल्लाह ने ये मौका दिया है। और दुनिया से जाने के बाद इसी चीज का हिसाब किताब होता है। और यहां जो अमल बन गया बन गया, अब इसके बाद फिर बनाने का मौका नहीं रहता है। दुनिया से चले जाने के बाद, आखिरत में जाने के बाद उसको एहसास होता है कि मैं, मेरे ईमान में कितनी कमी रह गई, अल्लाह से ताल्लुक में कितनी कमी रह गई, अल्लाह के नबी की मोहब्बत में कितनी कमी रह गई, नबी की इताअत और पैरवी में कितनी कमी रह गई। अब उसका यह एहसास वहां होता है, आमाल की कमी का एहसास, अखलाक की कमी का एहसास। अब वो एहसास उसे कोई फायदा नहीं देता, वहां जाकर अल्लाह से भी कहेगा रब्बना अबसरना व समीअना फरजअना नअमल सालिहन इन्ना मुकीनून, ए अल्लाह मैंने देख लिया, सुन लिया, मुझे यकीन आ गया कि तेरा अजाब कितना बड़ा है और तेरी जहन्नम कितनी खतरनाक है, वहां के अजाबात कितने सख्त हैं और तेरी नाराजगी और फिटकार कितनी खतरनाक चीज है, और तेरी जन्नत और उसके वहां की नेमतें और उसके वहां का इकराम और वो कितना ऊंचा है, अब मुझे समझ में आ गया, मुझे यकीन आ गया है। फर्जअना नामल सालिहन इन्ना मोकिनून, ए अल्लाह मुझे भेज दे, मैं जाके अच्छे काम करके आऊंगा। अल्लाह ताला कुरान में दूसरी जगह पर कहते हैं अवलम नुअम्मिरकुम मा यतज़क्करु फीही मन तज़क्करा नज़ीर, मन तज़क्करा वजाकुमुन नज़ीर। अल्लाह कहते हैं क्या हमने तुमको जिंदगी और उम्र नहीं दी थी कि जो नसीहत हासिल करना चाहता था वो नसीहत हासिल कर सकता था, जो अच्छे काम करना चाहता था वो कर सकता था। अवलम नुअम्मिरकुम, क्या हमने तुमको उम्र और जिंदगी नहीं दी थी। वजाकुमुन नज़ीर, क्या हमारे डराने वाले और बताने वाले नहीं आए थे। ये अल्लाह ताला कुरान में दूसरी जगह बता रहे हैं, चूंकि ये दुनिया की जिंदगी कोई गारंटी की नहीं है और यहां की किसी चीज की गारंटी नहीं है, ना जिंदगी की, ना जवानी की, ना सेहत की, ना यहां की दौलतों की, यहां किसी चीज की भी गारंटी नहीं। अल्लाह ने इसको इम्तिहान की जगह बनाया, अब यहां जो अमल हो गया, एक इम्तिहान स्कूलों में और कॉलेजों और मदरसों में होता है, उस इम्तिहान की नौइयत अलग होती है और अल्लाह के इम्तिहान की नौइयत अलग है, उसका तरीका अलग है। दुनिया के इम्तिहान की नौइयत और तरीका क्या होता है, जो कुछ पढ़े हो, याद किए हो, रटे हो, अब उसे आओ सुना दो, लिख दो और पढ़ के बता दो, बस कामयाब हो जाओगे, ये है इम्तिहान दुनिया का। लेकिन अल्लाह का इम्तिहान क्या है, अल्लाह ने हमारे पास हर चीज अमानतन दी है, जिंदगी भी अमानत है, जान माल भी अमानत है, हमारे सर के बाल से लेकर पैर के नाखून तक ये भी अमानत है, और दुनिया की सारी नेमतें इंसान को अल्लाह ने दी है, वो सब अल्लाह की अमानत है। इन सब का अल्लाह ताला हिसाब लेंगे, पूछेंगे। तो दुनिया की हर चीज हमारे लिए इम्तिहान है, देखना, बोलना, सुनना, हाथों पैर से अमल करना, सोचना, नियत करना, हमारी फिक्रें, हमारे जज्बात, सब इम्तिहान है। तुम्हारा देखना कितना सही था, कितना गलत था, तुम्हारा बोलना कितना सही था, कितना गलत था, तुम्हारा सुनना कितना सही था, कितना गलत था, हाथ से कितने काम अच्छे किए और कितने गलत किए, और पैर से कितनी अच्छी जगह गए, कितनी गलत जगह गए, और यहां तक कि तुम्हारी सोच और फिक्र, उसको भी पूछा जाएगा। कुरान में अल्लाह ने इसको बयान किया, देखो इन सब चीजों का हम हिसाब लेने वाले हैं। रोजाना माशाल्लाह आपको यासीन शरीफ पढ़ते हैं, उसमें यह आता है, अल्यौम नख्तिमु अला अफवाहिहिम व तुकल्लिमुना अयदीहिम व तशहदु अर्जुलुहुम बिमा कानू यक्सिबून, कि अल्लाह ताला फरमाते हम उस दिन जबान को ताला डाल देंगे, जबान नहीं बोलेगी उस दिन, कौन बोलेंगे, तुकल्लिमुना अयदीहिम, हाथ बोलेंगे, व तशहदु अर्जुलुहुम, पैर गवाही देंगे कि क्या क्या काम करके आए, हाथ बोलेंगे, पैर बोलेंगे। एक जगह अल्लाह कुरान में कहते हैं, इन समा वल बसरा वल फुआद कुल्लु उलाइका कान अन्हु मसूला, इन समा कान और वल बसर आंख, वल फुआद दिल, इनसे पूछेंगे, कुल्लु उलाइका कान अन्हु मसूला, इन सब से पूछा जाएगा कि बोलो कितना सही सुने और कितना गलत सुने, और कितना सही देखे और कितना गलत देखे, और दिल और दिमाग से कितना सही सोचते थे और कितना गलत सोचते थे, इन सब का इम्तिहान होता है। और जमीन पर जिस पर जो अमल किया वो जमीन बयान करेगी, यौमा इदिन तो हद्दीस अखबार रहा, जमीन खबरें बयान करेंगी कि जमीन पर कौन सा अमल हुआ। तो मैंने कहा है कि ये दुनिया की जिंदगी एक खेल तमाशा नहीं है, इसीलिए अल्लाह के नबी सल्लल्लाहु अल्लाह ताला ने खुद फरमाया, फला तगुर्रन्नकुमुल हयातु दुनिया वला यगुर्रन्नकुम बिल्लाहिल गरूर, तुम्हें दुनियावी जिंदगी धोखा ना दे कि इसको आदमी हमेशा की जिंदगी ना समझ जाए और अपनी जिंदगी का मकसद ना समझ जाए कि मैं दुनिया के लिए पैदा हुआ हूं, दुनिया की जिंदगी के लिए, दुनिया की ये साजो सामान के लिए, दुनिया के रंग रंगेलियों के लिए, यहां की खुशनुमा जिंदगी के लिए, यहां के लिए नहीं पैदा हुआ। इसलिए अल्लाह ने इसको याद दिहानी कराई कि देखो तुम दुनिया के लिए नहीं पैदा हुए। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी फरमाया, कुनो अबनाइल आखिरा वला तकुन अबनाई दुनिया, फरमाया कि तुम आखिरत की औलाद बनो, दुनिया की औलाद ना बनो। क्या मतलब, तुम्हारा जीना मरना दुनिया के लिए ना हो, बल्कि तुम्हारा जीना मरना आखिरत के लिए, तुम्हारे हर अमल से, जिंदगी के हर अमल से तुम्हारी आखिरत बन रही हो, क्योंकि यही काम आने वाली है। दुनिया में अल्लाह ने भेजा है आखिरत को बनाने के लिए, जैसे मैंने बताया यहां जितनी मेहनत करके बना लिया वो बन गया, और जो नहीं बना अब उसके बाद नहीं बना सकते। अल्लाह ताला इसी बात को समझाने के लिए, देखो हमने इंसान की एक एक चीज को एक एक मुकाम पर बनाया है, रखा है इंसान को। अल्लाह ने इंसान को जो शराफत दी, सबसे बड़ी शराफत तो ये कि सारी मखलूकात में से अफजल तरीन बनाया, सारी मखलूक में सबसे ज्यादा अफजल है, आला है, اور دوسری خصوصیت انسان کو جو دی اس کو ہمیشہ رکھنے کے لیے پیدا کیا. باقی مخلوقات کے رکھنے کی گارنٹی نہیں ہے. ساری دنیا کی آسمان اور زمین اور چاند اور سورج اور جتنی مخلوقات دنیا میں ہیں ان سب کے رکھنے کی گارنٹی نہیں ہے کہ وہ ہمیشہ رہیں گے. ہاں انسان کے لیے بتایا کہ انسان ہمیشہ رہے گا. اللہ نے اسے یہ ہمیشہ نہیں تھا لیکن اللہ نے اسے پیدا کر دیا اور ہمیشہ رکھنے کے لیے پیدا کیا. ہاں اب اس کی ایک ایک چیز ایک ایک جگہ بنے گی. اس کا ٹھکانہ تو آخرت ہے اصل, لیکن اس کی روح بنائی وہ عالم ارواح میں, وہاں جمع کیا اور وہاں پوچھا تھا الست بربکم. روحوں کو پیدا کرنے کے بعد حضرت آدم علیہ السلام سے لے کے قیامت تک جتنے انسان آئیں گے ان سب کے ارواح کو روحوں کو بنایا اور ان سے پوچھا تھا الست بربکم, کیا میں تمہارا رب اور پالنہار نہیں ہوں؟ تو قالو بلا, ساری روحوں نے کہا کیوں نہیں, اے اللہ آپ ہی ہمارے رب ہیں, آپ ہی ہمارے پالنہار ہیں. تو اللہ نے امتحان کے لیے دنیا میں بھیجا, جاؤ اب دیکھتے ہیں کہ تم کس کو پالنہار سمجھتے ہو, کسے تم مشکل کشا سمجھتے ہو, حاجت روا کس کو سمجھتے ہو, اب تم مالک اور خالق کس کو سمجھتے ہو, دیکھتے ہیں ہم دنیا میں جا کر. تو دنیا میں اللہ نے بھیج دیا. اب یہاں اب میں یہ کہہ رہا تھا کہ وہاں اللہ نے انسان کی ایک ایک چیز ایک ایک جگہ پر بنائی, اس کی روح عالم ارواح میں بنائی. اب اس کا جسم یہ فنا ہونے والا ہے تو اسے دنیا میں بنایا, ماں کے پیٹ میں بنایا, 9 مہینے میں اس کا جسم بنتا ہے. اب جو جسم وہاں بن گیا بن گیا, اب دنیا میں آ کے نہیں بنے گا. خدا نہ کرے خدا نہ کرے کسی کا پاؤں نہیں بنا تو دنیا والے اس کو ایسا پاؤں نہیں دے سکتے, ہاتھ نہیں بنا ہاتھ نہیں دے سکتے, آنکھ کے بغیر آ گیا اندھا ہو گیا اسے آنکھ نہیں دے سکتے. پوری دنیا مل کے بھی ایسی آنکھ ایسا ہاتھ اور ایسا پیر نہیں دے سکتے. تو گویا اللہ نے یہاں سے سمجھا دیا کہ دیکھو تمہارا یہ جسم حالانکہ عارضی ہے اور ٹیمپروری ہے, دنیا میں صرف کچھ سال کے لیے ہے, لیکن اس کے بننے کی جگہ ہم نے ایک رکھی ہے, اس جگہ پر تمہارا جسم بن گیا تو بن گیا. اب وہاں نہیں بنا دنیا والے نہیں بنا سکتے اور دنیا میں نہیں دے سکتے. تو گویا یہ بات یہاں سے سمجھا دی کہ تمہارے جسم کے بننے کی جگہ ایک ہے اور تمہارے ایمان اور اعمال جو اصل چیز ہیں جس مقصد کے لیے ہم تم کو دنیا میں بھیج رہے ہیں اس کے بننے کی جگہ صرف اور صرف یہ دنیا کی زندگی. یہاں جس کا ایمان بن گیا بن گیا, جتنا بنا اتنا, اور اس کے جتنے اعمال یہاں بن گئے بن گئے. اب یہاں سے جانے کے بعد پھر موقع نہیں رہتا ہے تو اس کے ساتھ ہی جائے گا. ایک بادشاہ نے 3 آدمیوں کو بلایا اور 3 آدمیوں کو ایک ایک بیگ دی, ایک تھیلا دیا اور کہا کہ دیکھو یہ بہترین باغ ہے, گلستان ہے, باغ ہے, اس میں جاؤ اچھے سے اچھے بہترین پھل اور فروٹ اور اچھے سے اچھے ڈئی فروٹ اور تازہ فروٹ سب کچھ لے کے آؤ. ایک 3 آدمیوں کو بھیجا, ایک آدمی پورا باغ تلاش کر کے سب سے بہترین اور سب سے اچھے پھل جو اس باغ میں جو ہو سکتے تھے, سب سے اعلیٰ قسم کے اچھے سے اچھے ڈھونڈ کے تلاش کر کے لے کے آیا کہ بادشاہ کا حکم ہے کہ اس کے سامنے اسے سب سے اچھی چیز پیش کروں, اعلیٰ سے اعلیٰ چیز پیش کروں. اور دوسرے نے سوچا ارے بادشاہ کو اس کی کیا ضرورت ہے, تو اس کے تو خزانے بھرے ہوئے ہیں اور سب کچھ اس کے پاس ہیں, چلو جیسے بھی چاہے لے جائیں گے. تب اس نے الٹے سیدھے اتکچے سب لے کے آ گیا. اور تیسرے نے سوچا کہ یہ تو بادشاہ کو کوئی کام نہیں ہے, ہم کو کام لگانے کے لیے اس نے یہ حکم دیا ہے. تو اس نے تھوڑی بھی محنت نہیں کی, سامنے جو گھاس پھوس اور پتے تھے اور جو کچھ وہ کچرا کباڑا تھا اس کو بھر کے لے کے آیا. اب یہ تینوں آئے تو بادشاہ نے حکم دیا وزیر کو کہ ان تینوں کو ایک ایک کمرے میں بند کر دو, ایک ایک روم میں بند کر دو, لاک کر دو, جو جس چیز کو لے آیا ہے وہ اس کو استعمال کرے, اسی میں زندگی گزارے. بولو کیا حال ہوگا اور کون کیسے زندگی گزارے گا؟ جی جس نے اچھے پھل لائے پہلے دن سے اس کے مزے ہوں گے اور خوب مزے میں رہے گا, اس کو کوئی فکر ہی نہیں ہوگی. और सबसे अच्छी पसंदीदा चीजें उसे मिली होंगी, और दूसरे को जैसे उसने लाया अतकच्चे उल्टे सीधे बस उसी में वो जिंदगी गुजारेगा बड़ी मुश्किल से, और तीसरा तो पहले दिन से उसकी मौत हो जाएगी, कोई खाने की चीज ही नहीं है, काबिल ही नहीं है। तो ये बादशाह और तीन आदमी कोई दूसरे नहीं, हम लोग ही हैं। बादशाह सलामत तो अल्लाह है, उन्होंने हमको दुनिया में भेजा, जाओ अब तुम अच्छे आमाल करके आओ। ये हमारे, ये अल्लाह के लिए नहीं है, ये हमारे लिए। दुनिया में अल्लाह ने जो भेजा है और अच्छे आमाल का जो हुक्म दिया है, इसका अल्लाह को कोई फायदा नहीं है। यहां तक हदीसों में आता है कि पूरी दुनिया सबसे ज्यादा जो नेक है और सबसे ज्यादा अल्लाह का बरगुजीदा और नेक बंदा है, पूरी दुनिया उस जैसी बन जाए तो अल्लाह की शान में एक बाल बराबर भी इजाफा नहीं होगा, उसकी इज्जत में कोई इजाफा नहीं होगा। तो पहले से सबसे बड़े हैं, वो बड़े ही रहेंगे, हमारी इबादतों से उनकी इज्जत में और उनकी शान में कोई ज्यादती नहीं होगी। जो कुछ करते हैं वो अपने लिए करते हैं। और फरमाया कि सबसे ज्यादा दुनिया में जो सबसे बुरा इंसान है, सबसे ज्यादा गंदा इंसान है, पूरी दुनिया उसके जैसे बन जाए, फरमाया कि अल्लाह की शान में बाल बराबर भी कमी नहीं आएगी। क्यों? जो कुछ गुनाह कर रहा है उसका वबाल उसी को होगा, उसी को गुनाह होगा। तो ये अल्लाह की शान है, वो पहले से बड़े हैं और हमेशा सबसे ऊंचे और सबसे बड़े हैं। दुनिया वाले उसकी इताअत करे, इबादत करे ना करे, कोई उसका फर्क नहीं पड़ेगा। अल्लाह के बंदे अच्छे आमाल करते हैं तो खुद अपना फायदा उठाते हैं, और अगर वो गलत करते हैं तो खुद ही उसका वबाल उठाएंगे। तो अल्लाह ने हमारी जिंदगी आखिरत के बनाने के लिए अल्लाह ने दुनिया में हमको भेजा है, उसकी इबादत करके उसकी शान को बढ़ाने के लिए नहीं कि हम उसकी इबादत करके उसकी शान को बढ़ा रहे हों, नहीं, बल्कि ये अब बंदा मेहनत कर रहा है अल्लाह ताला को राजी और खुश करे, क्योंकि उसने हमारे ऊपर जो नेमतें दी हैं वो अनगिनत हैं, बेहिसाब हैं। ऐसी नेमतें जिसका तसव्वुर नहीं कर सकता और कोई दुनिया में दे नहीं सकता। आंख है, जबान है, हाथ और पैर है, जिंदगी है, जवानी है, सेहत है, कौन दे सकता है? अरे खाने पीने की चीज भी नहीं दे सकता। पूरी दुनिया मिलके एक चावल का, एक गेहूं का दाना नहीं बना सकते, एक पानी का कतरा नहीं बना सकते, एक पत्ता नहीं बना सकते, पूरी दुनिया मिलके। सब कुछ करने वाली जात उस एक अल्लाह की है, उसकी इबादत करे, अल्लाह ने इसके लिए दुनिया में भेजा है, और जिंदगी का मकसद यही है। और असल अल्लाह ने आखिरत की तैयारी के लिए भेजा, जन्नत और जहन्नम के अहवाल बताए कि जहन्नम कितनी खतरनाक है, वहां की आग कितनी खतरनाक है, कि दुनिया की आग से 70 गुना ज्यादा, दुनिया की आग 70वां हिस्सा है, जहन्नम की आग के 70 हिस्से किए जाएं उसका सबसे आखिरी दर्जा 70वां हिस्सा दुनिया की आग, और जहन्नम में कितनी होगी और 60 पर 9 हिस्से, 69 हिस्से ज्यादा और बढ़ा दिया, यानी पूरे 70 हिस्से गुना ज्यादा सख्त होगी आग, तो वो कितनी खतरनाक होगी। आज दुनिया की आग में आदमी उंगली नहीं डाल सकता है, उसके करीब नहीं खड़ सकता है, तो जहन्नम की आग कितनी खतरनाक होगी। वहां के बिच्छू खच्चर और गधे के बराबर, और सांप एक एक मील इतने लंबे, इतनी खतरनाक जहन्नम। और जन्नत अल्लाह ने जो बनाई ऐसी बनाई कि वहां की जिंदगी हमेशा हमेशा रहने वाली, कभी मौत नहीं आएगी। वहां ऐलान करें अन्ना लकमन तहियो फला तमुतो अबदा, अन्ना लकमन तसीहो फला तस्लिमो अबदा, अन्ना लकमन तशिबो फला तहरमो अबदा, कि तुम्हारे लिए तो जिंदगी ही जिंदगी, अभी मौत कभी नहीं आएगी, अब तुम्हारे लिए जवानी ही जवानी है, कभी बुढ़ापा नहीं आएगा, तुम्हारे लिए हमेशा की सेहत है, कभी बीमारी नहीं आएगी, और तुम्हारे लिए जी चाहिए नियामतें इसमें कोई कमी नहीं होगी। और फीहा मा तश्तहीही अनफुस, जो जी में आया वो पूरा करने का अल्लाह मौका देंगे। और कितने दिन के लिए? 60-70 साल नहीं, दुनिया की जिंदगी तो 60-70 साल में बचपना भी, लड़कपन भी, जवानी भी, अंधेड़पन भी, बुढ़ापा भी। अब इसमें आदमी को जवानी का जमाना कितना मिलता है मजा करने जी, 20 साल 25 साल, इधर बचपना और लड़कपन खत्म होता है, जवानी शुरू होती है, देखते देखते बुढ़ापा आना शुरू हो जाता है। तो इसलिए दुनिया की जिंदगी की कोई हकीकत नहीं है, اللہ نے اس لیے جنت رکھی ہے جہاں خواہشات پورا کرنے کے لیے بنایا ہے. تو آدمی کو خواہش پورا کرنے کے لیے اچھی زندگی ہو، اچھی جوانی ہو، اچھی صحت ہو اور خوب دولت ہو، اللہ اس کا جنت میں وعدہ کر رہے ہیں. تو اللہ کے نبی صلی اللہ علیہ وسلم جس حدیث کو میں نے شروع میں پڑھا، فرمایا کہ یہ انسان کا بڑا عجیب معاملہ ہے. فرمایا کہ ما رائی تو مثل النار نام حاری بوہا، یہ بڑی عجیب بات ہے کہ میں نے نہیں دیکھا کہ جہنم جیسی خطرناک اور خوفناک چیز جس سے بچنے والا ایسا غافل سو رہا ہے اور پڑا ہوا ہے، بچنے کی کوئی فکر نہیں کر رہا ہے. اور مثل الجنتی نام طالبوہا، اور میں نے جنت جیسی ایسی حسین اور کیا کہتے ہیں خوبصورت چیز، سب سے اعلیٰ ہمیشہ رہنے والی چیز، اس کا طلب کرنے والا ایسا غافل سو رہا ہے میں نے نہیں دیکھا. اس لیے کہ دنیا میں انسان کا معاملہ کیا ہوتا ہے، جس جو اس کی چہیتی چیز ہوتی ہے، پسندیدہ چیز ہوتی ہے، اس کے حاصل کرنے کے لیے کتنی محنت کرتا ہے، نہ سردی دیکھتا ہے، نہ گرمی دیکھتا ہے، نہ بھوک دیکھتا ہے، نہ پیاس دیکھتا ہے، نہ دن دیکھتا ہے، نہ رات دیکھتا ہے. محنت کر کے جب تک اس کی یہ تمنا، اس کی جی چاہی چیز جب تک نہیں ملے گا بیٹھے گا نہیں، مسلسل محنت کرتا رہتا ہے، محنت کرتا رہتا ہے کہ اس کی جی چاہی چیز کو، جبکہ یہ چھوٹنے والی اور فنا ہونے والی چیز ہے. اب جنت ہمیشہ رہنے والی اور سب سے اچھی اور اعلیٰ، جی چاہی من چاہی، بلکہ اللہ نے حدیث قدسی میں کہا عادت العبادی الصالحین ما لا عین رات ولا اذن سمعت ولا قطر على قلب بشر، میں نے ایسی نعمتیں بنائی نہ کسی آنکھ نے دیکھا، نہ کسی کان نے سنا، نہ کسی کے دل میں آ سکتا ہے، میں نے ایسی نعمتیں جنت میں بنائی. ایسی شوق کی چیز، ایسی بہترین چیز، ایسی دائمی چیز اور ایسی جی چاہی من چاہی جنت، لیکن اس کا حاصل کرنے والا کتنا غفلت میں پڑا ہوا ہے، کیسے سو رہا ہے. آپ کہہ رہے ہیں کہ میں نے ایسا آدمی نہیں دیکھا، تعجب کی بات ہے کہ اتنی حسین اور خوبصورت اور دائمی چیز کا طلب کرنے والا غفلت میں پڑا ہوا ہے، سو رہا ہے. اور ایسے جہنم ایسے خطرناک چیز، جبکہ دنیا میں کسی آدمی کے پیچھے کوئی دشمن پڑ جائے، کوئی خدا نہ کرے سانپ اور شیر اور چیتا کوئی اس کے پیچھے پڑ جائے، بولو بیٹھے گا، اسے سکون ملے گا؟ ایسا اس سے بچنے کی ایسی کوشش کرے گا کہ جس کی حد و انتہانی، ایسی مسلسل بچنے کی کوشش، ایسا دوڑے گا، نہ کھائے گا، نہ پیے گا، نہ سانس لے گا، اطمینان سے نہ بیٹھے گا، جب تک اسے اطمینان نہ ہو جائے کہ مجھے دشمن سے اب میری جان بچ گئی، اب میں محفوظ ہو گیا. اس وقت تک وہ مسلسل کوشش کرتا رہتا ہے، اطمینان سے بیٹھے گا نہیں. لیکن جہنم جیسے ایسے خطر بارے میں سن رہا ہے اور اسے یقین ہے، پھر بھی کتنی غفلت میں سو رہا ہے. تو اللہ کے نبی نے کہا کہ ما رائی تو مثل النار نام حاری بوہا، میں نے دیکھا نہیں، تعجب کی چیز ہے، جہنم جیسی ایسی خوفناک چیز، اس سے بچنے والا ایسا غفلت میں سو رہا ہے، کوشش نہیں کرنا اسے بچنے کی. اور جنت جیسی حسین اور خوبصورت اور دائمی چیز، جی چاہی من چاہی اور اس کے یقین ہے، اور اس کا طلب کرنے والا کتنا غفلت میں پڑا، اس کی کوشش میں نہیں لگا. تو اللہ تعالی ہم سب کو اس صحیح معنوں میں اس کی کوشش کرنے کی توفیق نصیب فرمائے. اللہ نے یہ مختصر سی زندگی دی اور یہ ترتیب سکھائی. دیکھو دنیا کی زندگی میں آپ کو ضروریات ہیں، نہیں کر کے نہیں، ضروریات آپ کے ہیں. ضرورت کتنی ہے؟ آپ 1000 جوڑے سلائے تو کتنے پہنیں گے ایک وقت میں؟ تو ایک ہی تو پہنیں گے. آپ نے 100 گاڑیاں 100 کار 100 کار بولتے ہیں 100 کاریں خرید لی، تو کتنے کاروں میں بیٹھو گے ایک وقت میں؟ تو ایک ہی میں تو بیٹھے ہو گے جی. 100 کمرے بنا لیے تو کتنے کمروں میں سوئیں گے؟ تو ایک ہی تو کمرے میں ایک وقت میں سوئے گا. تو اللہ نے دکھا دیا کہ دنیا کی ضروریات، تمہاری ضرورت تو اتنی ہی ہے، اس لیے اس کی اجازت دی، جتنی تمہاری ضرورت ہے اتنا کرو، باقی تم کو جو اللہ نے جان و مال دیا ایسی جگہ پر لگاؤ جو تمہیں ہمیشہ کام آئے. یہ عارضی اور ٹمپروری چیز، زندگی، جوانی، صحت، یہاں کا جان و مال، یہاں کی ڈگریاں اور یہاں کی جو آپ کی دانش مندی، عقل مندی اور جو کچھ صلاحیتیں اللہ نے دی ہے، اس کے ذریعے سے تم دائمی چیز خرید لو. وہ کیا ہے؟ جنت ہے، ہمیشہ کی چیز ہے، اور جی چاہی من چاہی دائمی ہمیشہ رہنے والی چیز ہے، اسے خرید لو. کیسے خریدیں گے؟ اب دیکھو کہ دنیا میں دو چیزیں ہیں، ایک ضروریات زندگی ہے، ایک مقصد زندگی ہے. مقصد زندگی جس کو میں نے ابھی بتایا, اللہ کو پہچاننا, اللہ کے احکامات پر چلنا, نبی کو پہچاننا, نبی کی سنتوں پر چلنا, اور ساری انسانیت کو اللہ اور اس کے رسول کی پہچان کرانا, اللہ کے دین کی طرف دعوت دینا, اس کے لیے جان لگانا, مال لگانا, اپنی صلاحیت لگانا, یہ ہماری زندگی کا مقصد ہے. اللہ نے دنیا میں اس کے لیے بھیجا کہ خود تم اللہ اور اس کے رسول کے اطاعت و فرما برداری کرو اور ساری انسانیت اس پر ڈالو, اس کے لیے اپنا جان لگاؤ, مال لگاؤ, وقت لگاؤ اور کوشش کرو. یہ ایک طرف اللہ اور اس کے رسول کے حقوق بتائے, دوسری طرف بندوں کے حقوق بتائے کہ ماں باپ کے, بھائی بہنوں کے, رشتہ داروں کے, اپنوں کے, غیروں کے, حتیٰ کے ہر ایک کے حقوق بتائے کہ دیکھو یہ جان و مال یہاں لگتا ہے تو یہ قیمتی بن گیا, تم نے عارضی چیز کو دے کر دائمی اور پرمننٹ چیز کو تم نے خرید لیا, ورنہ یہ دنیا تمہارا سارا جان و مال کھا جائے گی. آج جیسے شادیوں پر کروڑوں روپے خرچ ہو جا رہے ہیں اور بلڈنگوں پر کروڑوں خرچ ہو رہے ہیں اور گاڑیوں پر کروڑوں خرچ ہو رہے ہیں, لیکن گاڑیاں رہ جاتی ہیں آدمی چلا جاتا ہے, بلڈنگ رہ جاتی ہے آدمی چلا جاتا ہے, دکان رہ جاتا ہے آدمی چلا جاتا ہے, تو اس کا انکار نہیں ہے, بنانا چاہیے, کرنا چاہیے, لیکن اسے بھی سوچنا چاہیے کہ مجھے کہاں رہنا ہے. حضرت لقمان علیہ السلام نے اپنے بیٹے سے کہا کہ بیٹا دنیا کے لیے اتنا کرو تم کو جتنا یہاں دنیا میں رہنا ہے, آخرت کے لیے اتنا کرو جتنا وہاں رہنا ہے. تو میں نے کہا کہ ایک اللہ کے دین پر سیکھنے کے لیے, پھیلانے کے لیے, مسجدیں بنانے, مدرسے بنانے پر خرچ کرے, یہاں جو کچھ خرچ ہوگا اس کا بدل آپ کو ملے گا. کتنا ملے گا؟ 10 گنا سے لے کے 700 بلکہ اس سے زیادہ. واللہ یضاعف لمن یشاء, اللہ جس کو چاہتے اس کو بڑھاتے چلے جاتے. دوسرا بندوں پر خرچ کرو, جی جتنا بندوں پر خرچ کریں گے اس کا بھی بدلہ دیں گے, غریبوں پر, یتیموں پر, بیواؤں پر, مسکینوں پر, ضرورت مندوں پر, خصوصاً اس زمانے میں تعلیمی اداروں پر خرچ کریں. دینی ادارے ہیں, دنیاوی تعلیم ہے, دینی تعلیم ہے, اور اس وقت کے جو تقاضے ہیں جی امت کے, اس پر خرچ کریں. تھوڑی جھوٹی عزت کے لیے شادیوں پر خرچ ہو گئے, گاڑیوں پر خرچ ہو گئے, تو کل قیامت میں اس کا حساب بھی دینا پڑتا ہے. یہاں لگائیں گے اس کا بدل دیں گے. تو ماشاءاللہ اسی کے نسبت سے ایک اعلان یہاں یہ آیا ہے, رام نگرم کا جہاں میں رہتا ہوں وہاں کی جمعیت علماء کے وہاں کے ساتھیوں نے, ابھی لمبا وقت تو نہیں ہے آپ جانتے ہیں, ابھی وہاں پچھلے سال ایک مرتبہ وہاں سیلاب آیا تھا, اس وقت میں بہت سے ماشاءاللہ آپ حضرات نے اس کا بڑا تعاون فرمایا, تو اس وقت میں وہاں کی جمعیت نے کچھ کام کیے, لوگوں کے گھر بسائے اور ان کے گھر کا ساز و سامان جن کا سب کچھ چلا گیا تھا وہ کیا تھا. تو بعد میں یہ سوچا کہ یہ عارضی اور ٹیمپروری کام کرنے کے بجائے مستقل ایک آفس بنائے, مستقل جو امت کے تقاضے اسے پورا کرے, جو معذور ہیں, بیمار ہیں اور بوڑھے ہیں, کوئی ان کو پوچھنے والا دیکھنے والا نہیں, یتیم ہیں, بیوہ ہیں, اور اسی طرح سے بہت سے تعلیم میں کیا کہتے ہیں ڈراپ آؤٹ بچے ہیں اور اعلیٰ ڈگری پر پہنچنا چاہتے ہیں لیکن ان کو سہولت نہیں ہے, تو اس کے لیے مستقل ایک زمین خریدی گئی, 2 ایکڑ زمین, تو آدھے کے قریب ادائیگی ہو گئی, آدھی باقی ہے. تو وہ تقاضا آپ کے سامنے لے کر آئے ہیں رام نگرم کے ساتھی, تو آپ نماز پڑھ کر جاتے ہوئے اس میں اپنے دل کھول کر جی خرچ کریں. تو یہ زمین وہ چیز ہے کہ اس پر لگا دیا ایک مرتبہ, قیامت تک وہاں جتنے اعمال ہوں گے اس کا ثواب ملتا رہے گا. ہم دنیا میں عمل کریں گے تو ہو سکتا ہے کہ ایک کام کریں گے, غریب کو کی مدد کریں گے کہ یتیم کی یا بیوہ کی یا بیمار کی, لیکن اس زمین میں آپ نے حصہ ڈال دیا تو اس زمین پر دینی تعلیم ہو رہی ہے, دنیاوی تعلیم ہو رہی ہے, گرلز کالج کھولی جائے گی اور اسی طرح سے ہاسپتل بنائی جائے گی اور بہت سارے تقاضے اس زمین پر ہوں گے, تو آپ کو 10 چیزوں کا ثواب ملتا رہے گا, گویا کہ نیکیوں کے ہول سیل جی آپ کی دکان کھل گئی. تو یہ زمین کی خریدی کا تقاضا لے کر آئے ہیں, اور تو آپ دل کھول کر اس میں تعاون کریں, اللہ تعالیٰ آپ کی عمر میں, کمائی میں, صحت میں اللہ تعالیٰ خوب برکتیں اور ترقی عطا فرمائے. وآخر دعوانا.